रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। पीड़ित र कमजोर नागरिकलाई सुरक्षा दिन प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। अर्घाखाँचीको पाणिनी गाउँपालिकामा बस दुर्घटना, 4 जनाको मृत्यु, 27 घाइते। सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। इरानमाथि फेरि आक्रमण भए, युरेनियम प्रशोधनलाई अघि बढ़ाइने इरानको चेतावनी। र आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित।
विदेश गए परि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले प्रस्तुत गर्नुभएको वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल र भारत सरकार बीच फौजदारी विषयमा पारम्परिक कानूनी सहायता सम्बन्धी सम्झौता पेश गर्नुभयो। यसअघि बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले जनताको अपेक्षा पूरा गर्ने दिशामा सरकार दृढ़ताका साथ अगाडि बढ़िरहेको बताउनुभयो। उपनेता पराजुलीले निर्वाचनको बेला पार्टीले जनतासँग गरेको वाचा पूरा गर्ने गरी सरकारले 100 बुँदे कार्यदेश तयार पारेर काम अगाडि बढ़ाएको बताउनुभयो। उहाँले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको र सरकार आफ्नो प्रतिबद्धता अनुसार अघि बढ़ेको उल्लेख गर्नुभयो। यसै गरी बैठकमा नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको पछिल्ला कदमले संसदीय गरिमा र लोकतान्त्रिक मूल्यमा चोट पुर्याएको बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको उल्लेख गर्नुहुँदै नेता आङदेम्बेले स्रोतको सुनिश्चितता र खर्च गर्ने क्षमतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण हुनुपर्ने बताउनुभयो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले अध्यादेश मार्फत राजनीतिक संरचना, प्रशासन र न्यायालयमा एकल प्रभुत्व कायम गर्न खोज्नुले सरकार निरंकुश शासन व्यवस्थातर्फ उन्मुख रहेको देखाएको टिप्पणी गर्नुभयो। नेता थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई प्राप्त सफलता र उपलब्धीलाई जनताको सेवामा लगाउन ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संख्याको बलमा विधि मिच्ने काम नगर्न आग्रह गर्नुभयो। सरकारले संविधान संशोधनका लागि शुरू गरेको छलफलमा आफूहरूको समर्थन रहेको उल्लेख गर्दै नेता प्रचण्डले कुन कुन विषयमा संशोधन गर्न खोजिएको हो त्यसमा खुल्ला र पारदर्शी छलफल हुनुपर्ने बताउनुभयो। सरकारको नीति तथा कार्यक्रममा दलित, महिला, जनजाति तथा उपेक्षित र उत्पीड़ित वर्ग समुदायका आवश्यकतालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै नेता प्रचण्डले भूमिहीन सुकुम्बासीको व्यवस्थापनका लागि ठोस नीति आवश्यक रहेको बताउनुभयो। श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले सरकार जनताप्रति उत्तरदायी र जवाफदेही बन्न नसकेको बताउनुभयो। नेता राईले सरकारले वाचा गरे अनुसार युवालाई स्वदेशमै रोजगारी सृजना गर्ने काम नगरी सुकुम्बासी जनताका नाममा डर र त्रास फैलाउने काम गरेको टिप्पणी गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर साईले सरकारको नीति तथा कार्यक्रममा कर्णाली प्रदेशले उचित प्राथमिकता पाउन नसकेको उल्लेख गर्नुहुँदै कर्णालीलाई राष्ट्रिय प्राथमिकताको विकास क्षेत्र घोषणा गरी स्वास्थ्य, शिक्षा र विद्युतको विकासमा विशेष बजेट छुट्याउन माग गर्नुभयो। स्वतन्त्र सांसद महावीर पुनले सरकारको वार्षिक नीति तथा कार्यक्रममा विज्ञान, प्रविधि र नवप्रवर्धनका लागि ठोस नीति र कार्यक्रम आउन नसकेको बताउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले बारा पर्सा औद्योगिक करिडोरमा विगतदेखि केही व्यक्तिहरूले अनुचित लाभ लिएको भन्दै यसको अनुसन्धान गरी दोषीमाथि कार्यवाही गर्न माग गर्नुभयो। यस्तै सांसदहरूले नदी किनारहरूमा भइरहेको अवैध उत्खननले वातावरण र जनजीवन जोखिममा परेको भन्दै यसको नियन्त्रण गरिनुपर्ने, नारायणी कटानबाट विस्थापित भएका सुकुम्बासीलाई उचित व्यवस्थापन गर्न र कृषि बाली तथा उपजको संरक्षण गर्नुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले दलित कमजोर तथा पीड़ित नागरिकको सुरक्षामा सरकारले न्याय र सुरक्षा दिन नसकिरहेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दा संसद बैठकबाट प्रधानमन्त्री बाहिरिएको घटनामा प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ मागेको छ। बैठकको शुरूमा नेपाली कंग्रेसका प्रमुख सचेतक वासना थापाले संसदीय परम्परा र अभ्यास विपरीत बैठक छोडेर हिँड्नुको कारणबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउन माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। सरकारले विद्यालय तहको शैक्षिक र भौतिक पूर्वाधारको अवस्थाबारे विस्तृत अध्ययन गरिरहेको जनाएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सरकारले देशभरका सम्पूर्ण विद्यालय भवन, खेल मैदान, शिक्षक, कर्मचारी, विद्यार्थी र अन्य संरचनाहरूको विस्तृत अध्ययन गरिरहेको र अध्ययनबाट प्राप्त हुने तथ्यका आधारमा विद्यालय तहको सम्पूर्ण पूर्वाधार पुनर्संरचना गरिने बताउनुभयो। एक महिनाभित्र एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको भन्दै मन्त्री पोखरेलले एसईई परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो। बैठकमा सांसदहरूले सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकाहरूको पठन पाठनका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने, शिक्षा विधेयक तत्काल ल्याउनुपर्ने, खेलकुद विश्वविद्यालय स्थापना गरिनुपर्ने र विद्यार्थीहरूका लागि ई बुकको व्यवस्था गर्न सरकारलाई सुझाव दिनुभयो। सांसदहरूले विद्यालय खाजा कार्यक्रममा हुने गरेको अनियमितता रोक्न र विभिन्न सत्र प्रकारका शिक्षकका समस्या समाधान गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने विचार व्यक्त गर्दै व्यावसायिक र सिपमूलक शिक्षाका लागि विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले मन्त्रालयले हालसम्म गरेका कार्य प्रगति विवरण पेश गर्दै देशभरका 27,000 सामुदायिक विद्यालयमा 2,32,105 शिक्षक तथा कर्मचारी रहेको जानकारी गराउनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले सड़क सुरक्षा सुदृढ़ीकरण तथा आधारभूत पूर्वाधार विकासमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्री लम्सालले सड़क सुरक्षालाई सुदृढ़ बनाउन सड़क मरमत तथा सुधारका योजनाहरूका लागि पर्याप्त बजेट व्यवस्थापन गरिएको बताउनुभयो। मन्त्री लम्सालले सड़क दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन, ट्राफिक लाइट विस्तार, खोला किनार नजिक पुलहरू निर्माण, पहिरो नियन्त्रण तथा सड़क फराकिलो बनाउने योजनाहरू सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले सड़क सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति, संस्थागत संरचना तथा पर्याप्त बजेट विनियोजनको व्यवस्था गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। अर्घाखाँचीको पाणिनी गाउँपालिका 8 स्थित घुम्ती पाल्पा सड़क खण्डमा बस दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 27 जना यात्रु घाइते भएका छन्। मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका 19 कि 78 वर्षीय राममाया बस्नेत, सोईठाउँकी 78 वर्षीय बिन्दु कुंवर, पर्वतको मोदी गाउँपालिका 5 कि 50 वर्षीय कौशिला रेग्मी र सोईठाउँका बस चालक 45 वर्षीय रमेश जीसी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। सुपा देउरालीबाट पर्वत जाँदै गरेको बस सड़कबाट करिब 100 मिटर तल खसेर दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै र अन्य 2 जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो। घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको र घाइतेहरूको लुम्बिनी मेडिकल कलेज, प्रवास पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको छ। अर्घाखाँची अस्पतालका घाइतेलाई पनि थप उपचारका लागि भैरवा मेडिकल कलेज पठाइएको छ। दुर्घटनामा पर्नेहरू अधिकांश मोदी गाउँपालिका पर्वतका स्थानीय रहेको प्रहरीले जनाएको छ। भोजपुरको टेम्के मैयुङ गाउँपालिका 9 लेखर्कमा अवस्थित सिंहदेवी माध्यमिक विद्यालयमा आधुनिक ई लर्निङ सेन्टर स्थापना गरिएको छ। ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई समय सापेक्ष, गुणस्तरीय तथा प्रविधि मैत्री शिक्षण प्रणालीसँग जोड्ने उद्देश्यका साथ सेन्टर स्थापना गरिएको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरको टेम्केमयू गाउँपालिका नौ लेखर्कमा अवस्थित सिंहदेवी माध्यमिक विद्यालयमा आधुनिक ई लर्निङ सेन्टर स्थापना गरिएको छ। डिजिटल युगको आवश्यकता अनुसार शिक्षण प्रणालीलाई रूपान्तरण गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको यस अभियान अन्तर्गत विद्यालयलाई 20 थान डेस्कटप कम्प्युटर, 1 थान स्मार्ट टीभी तथा आवश्यक सामग्री प्रदान गरिएको हो। विज्ञान र प्रविधिको तीव्र विकाससँगै शिक्षण प्रणालीलाई पनि आधुनिक बनाउन अत्यावश्यक भएको पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले बताउनुभयो। विद्यार्थी साथमा कम्प्युटर हातमा भन्ने नारासहित ईश्वर मन्दिरले सञ्चालन गरिरहेको डिजिटल अभियानले ग्रामीण क्षेत्रका विद्यालयमा नयाँ सम्भावना सिर्जना गरेको उहाँको भनाइ छ।
सरकारी विद्यालयहरूमा ई लर्निङ सेन्टर स्थापना गर्ने, त्यहाँ चाहिँ यो प्रविधि मैत्री शिक्षाको लागि वातावरण तयार गरिदिने, कम्तीमा 20 कम्प्युटर सेटहरू उपलब्ध गराउने, एउटा चाहिँ स्मार्ट टीभी त्यहाँ राख्ने, दूर शिक्षाको लागि पनि र प्रविधि मैत्री शिक्षाको लागि पनि त्यो विपन्न विद्यार्थीहरूलाई चाहिँ अवसर दिने, त्यसमा यो कम्प्युटरको चाहिँ एबिसिडीदेखि लिएर चाहिँ ठुल्ठुलो प्रोग्रामिङसम्मको सबै सुविधाहरू त्यहाँ उपलब्ध हुन्छ।
सामुदायिक विद्यालयमा यस्ता प्रविधि मैत्री पूर्वाधार विकास हुनु अत्यन्त सकारात्मक र प्रेरणादायी कदम रहेको टेम्केमयू गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो।
एउटा कक्षा चाहिँ सञ्चालन गर्ने कन्सेप्ट बनाएको थियौँ, त्यसका निम्ति ठुलो सहयोग भएको छ। अहिले
प्रमुख जिल्ला अधिकारी राजन पौडेलले प्रविधिमूलक शिक्षण आजको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै ई लर्निङ सेन्टरले सिकाइ प्रक्रियामा अझ परोपकारिता बनाउने विश्वास व्यक्त गर्नुभयो।
विद्यालय स्तरबाटै व्यक्तिहरूलाई चाहिँ साक्षर बनाउनुपर्छ भन्ने अभियानका लागि 20 कम्प्युटर सेट, एउटा स्क्रिन सेट चाहिँ दिनुभएको छ। यसले हामीलाई आधुनिक शिक्षा पद्धतिमा लैजानका लागि ई लर्निङको पाटोलाई सुरु गर्नका लागि आगामी दिनमा कोसे ढुङ्गा थप्ने छ।
ई लर्निङ सेन्टर स्थापनाले विद्यालयको समग्र शैक्षिक वातावरणमा गुणात्मक परिवर्तन ल्याउने विश्वास रहेको विद्यालयका प्रधानाध्यापक राजधन राईले बताउनुभयो।
यो जडान भइसकेपछि अहिलेको यो प्रविधिसँग जोडिएको बच्चाहरूले सहज ढंगले ज्ञान सिपहरू हासिल गर्नेछन्, नयाँ नयाँ प्रविधिहरूसँग उहाँहरू जोडिनेछ, यसले पक्कै पनि विद्यालयको शैक्षिक गुणस्तरमा सहयोग पुर्याउनेछ।
संस्थाले हालसम्म भोजपुरका 1 दर्जन भन्दा बढी विद्यालयमा ई लर्निङ सेन्टर स्थापना गरिसकेको जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोल प्रसाद अर्यालको सिफारिशमा प्रतिनिधि सभाका सदस्य हर्कराज राईलाई पदबाट हटाउनु भएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले आज एक विज्ञप्ति जारी गरी राईलाई सचिव पदबाट हटाइएको बताउनु भएको हो। राष्ट्रपति पौडेलले सभामुखले हिजो गरेको सिफारिश अनुसार संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2075 बमोजिम उहाँलाई पदबाट हटाउनु भएको विज्ञप्तिमा उल्लेख छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले ओडाबाट केन्द्रमा आएका सबै फाइल अबको एक हप्ता अर्थात सोमबारदेखि शून्य बनाउन निर्देशन दिनुभएको छ। महानगरका क्रियाकलापको पाक्षिक समीक्षा कार्यक्रममा आज उहाँले विभागीय प्रमुखहरूलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाएर शून्य फाइल बनाउने नीति कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। कार्यवाहक प्रमुख डंगोलले बजेट कार्यान्वयन गर्दा गुणस्तरीयता कायम हुन नसक्ने अवस्था भए त्यस्ता कार्यक्रम कार्यान्वयन नगर्न ओडा सचिवहरूलाई समेत निर्देशन दिनुभयो। शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमीले सातामा 2 दिन विदा दिने सरकारको निर्णयपछि हिउँदे र वर्षे विदामा कटौती गरिएको जनाएको छ। पाठ्यक्रम अनुसार पठन पाठन पूरा नहुने भएपछि हिउँदे र वर्षे विदाको साविकको 45 दिनलाई 30 दिन कायम गरिएको केन्द्रका निर्देशक डाक्टर श्याम प्रसाद आचार्यले जानकारी दिनुभयो। सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप गर्न सबै शिक्षा विकास तथा समन्वय एकाई, स्थानीय तह र विद्यालयलाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो। प्रत्येक दिन प्रार्थना समय 15 मिनट र खाजा समय 30 मिनट व्यवस्थापन गर्न केन्द्रले सर्कुलर जारी गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको हिजोको निर्णय अनुसार शैक्षिक संस्थाहरूले पठन पाठनमा स्वीकृत पाठ्यक्रमले तोके अनुसारको समय मिलानका लागि विदा कटौती गरिएको केन्द्रले जनाएको छ। नेपाल भारत खुला सीमाका कारण भारतमा गएर लागू औषध सेवन गर्ने युवाहरूको संख्यामा वृद्धि भएपछि नियन्त्रणका लागि मध्य प्रदेशका सबै जिल्लाहरूमा विशेष अभियान सञ्चालन गरिएको छ। मध्य प्रदेश प्रहरी कार्यालयले मध्य प्रदेशका सबै जिल्ला पालिका तथा ओडाहरूमा लागू औषध सेवनकर्ताको पहिचान, उपचार तथा पुनर्स्थापना सहितका योजनाका साथ अभियान सञ्चालन गरेको हो। धनुषाबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
मधेस प्रदेशको गृह संचार तथा कानून मन्त्रालय र प्रदेशभरिका सबै पालिकासँग सहकार्य गरेर मधेस प्रदेश प्रहरी कार्यालयले अभियान सञ्चालनमा ल्याएको छ। नेपाल भारतसँग खुल्ला सीमा भएका कारणले युवाहरू भारतमा गएर लागू औषध सेवन गर्ने गरेको पाइएकाले अभियान सञ्चालन गरेको बताउँदै मधेस प्रदेश प्रहरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया,
मधेसका जिल्लाहरू चाहिँ भारतीय सीमा नाका इलाकाहरूलाई सीमासँग जोडिएको र अत्याधिक मात्रामा चाहिँ लागु औषध ओसार पसार बिक्री वितरण गर्नेलाई चाहिँ हामीले व्यापक रूपमा कारवाही गरिसकेपछि सेवनकर्ताहरू चाहिँ यता इन्डिया नै जाने, इन्डिया गएर सेवन गर्ने आउने, त्यस्तो किसिमको धेरै गुनासोहरू आएको र त्यो समस्याहरू देखिएको हुनाले चाहिँ सेवनकर्ताहरू भारत गएर सेवन गरेर आउने प्रवृत्तिलाई निरुत्साहित गर्नको लागि चाहिँ हामीले अहिले लागु औषध सेवनकर्ता खोजी तथा सुधार महाअभियान भनेर हामीले सुरु गरेका छौँ। यसमा लागु औषध सेवनकर्तालाई खोजी गरेर उनीहरूलाई चाहिँ सुधार पनि गर्ने, त्यसले गर्दा यसलाई चाहिँ व्यापक रूपमा स्थानीय सरकार प्रदेश सरकार सहितको सहयोग र समन्वयमा यो कार्यक्रमहरू सञ्चालन गर्ने,
मधेश प्रदेशमा 136 पालिका तथा वडाहरूसँग समन्वय गरेर अभियान प्रभावकारी रूपमा सञ्चालन भएपछि लागु औषधको सेवन गर्नेको संख्यामा कमी आउने विश्वास गरिएको छ। अभियान अन्तर्गत लागु औषध सेवनकर्ताको खोज तलास गरिने बताउँदै पुनः डीआईजी थपलिया,
लागु औषध ओसार पसार र सेवनमा को घटनाहरू घट्नेछ। लागु औषध ओसार पसार गर्ने जुन कारोबार गर्ने भण्डारण गर्नेलाई चाहिँ हामीले कानून बमोजिम नियन्त्रण लिएर मुद्दा अनुसन्धान गरेर कारवाही नै गर्छौँ। यो अहिले हामीले चाहिँ सेवनकर्ताहरूलाई चाहिँ अलिकति फोकस गरेर उनीहरूलाई खोजेर विभिन्न पालिकाहरूमा गाउँ गाउँमा टोल टोलमा पनि यस्ता व्यक्तिहरू हुन सक्ने हुनाले त्यस्तो ठाउँमा पनि हामीले चाहिँ खोजतलास गर्छौँ। विभिन्न प्रहरी निकायहरू मार्फत चाहिँ खोजतलास भइरहेको छ। उनीहरूलाई त्यसरी खोजिसकेपछि त्यसरी फेला पारेपछि उनीहरूलाई उपचार गर्ने, सुधार गर्ने, निगरानीमा राख्ने, कुनै स्थापना राख्नुपर्ने भए त्यो अनुसार राख्ने, स्थानीय सरकारले चाहिँ उपचार तथा सुधार केन्द्रमा राख्नको लागि आवश्यक पहल गर्ने, सहयोग गर्ने, समन्वय गर्ने, परिवारले चाहिँ उनीहरूको खर्च तिर्न नसक्ने अवस्था छ भनेदेखि चाहिँ स्थानीय पालिका स्थानीय सरकारले चाहिँ सहयोग गर्ने भन्ने हिसाबले चाहिँ सुधारको कार्यक्रमहरू अभियान सञ्चालन हुन्छ।
लागु औषध सेवनकर्ताको संख्या वृद्धिका कारणले समाजमा अपराध बढ्नुका साथै घर परिवारमा अनेकन समस्याहरू ल्याउने भएकाले यस अभियानलाई प्रभावकारी किसिमले सञ्चालन गर्न जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
गैर आवासीय नेपाली संघ एनआरएनए ले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रमको स्वागत गरेको छ। एनआरएनए का प्रवक्ता सोमनाथ सापकोटाद्वारा आज जारी विज्ञप्तिमा नीति तथा कार्यक्रममा समेटिएको विषयको स्वागत गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हिजो संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम गैर आवासीय नेपालीलाई उच्च प्राथमिकताका साथ समेटिनु अत्यन्त सकारात्मक कदम भएको विज्ञप्तिमा उल्लेख छ। संखुवासभाको भोटखोला गाउँपालिका स्थित च्याम्ताङ घोङगप्पा सड़क निर्माण सम्पन्न भएको छ। राष्ट्रिय गौरवको सो सड़क नेपाली सेनाले करिब 5 वर्षमा निर्माण गरेको हो। भौगोलिक रूपमा विकट मानिएको उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथाङकाको 10.5 किलोमिटर सड़क आयोजनाको ट्रयाक र स्तरोन्नति गरिएको हो। खाँदबारी किमाथाङका सड़क खण्ड अन्तर्गत पर्ने उक्त सड़क हिजो एक कार्यक्रमका बीच उत्तर दक्षिण कोशी सड़क योजनालाई हस्तान्तरण गरिएको हो। सेनाले जिम्मेवारी पाएको 10.81 किलोमिटर सड़क उत्तर दक्षिण कोशी सड़क कार्यालयलाई हस्तान्तरण गरिएको आयोजना प्रमुख सेनानी शमशेर बहादुर सिंहले बताउनुभयो। पोखरामा संचालित आयुर्वेद अस्पताल क्लिनिकमा गैर कानूनी तथा गुणस्तरहीन औषधि निर्वाध रूपमा बिक्री वितरण भइरहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा आज गरिएको अनुगमनका क्रममा पोखरा महानगरपालिका 10 बुद्धचोक क्षेत्रमा रहेका आयुर्वेद अस्पताल र क्लिनिकमा त्यस्ता औषधि छ्यापछ्याप्ती भेटिएका हुन्। औषधि व्यवस्था विभागबाट स्वीकृत नलिएका र म्याद गुज्रेका औषधि बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानमाथि फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नहुने इरानी अधिकारीहरूले चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन र तेहरान बीचको युद्धविरामलाई व्यापक जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाइलले उक्त टिप्पणी गर्नुभएको हो। इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले हिजो देशको आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने बताउनु भएको थियो। फेब्रुअरी 28 तेहरान र अन्य इरानी शहरहरूमा अमेरिका इजरायलको संयुक्त आक्रमणबाट शुरू भएको 40 दिनको लड़ाईपछि इरान, संयुक्त राज्य अमेरिका र इजरायलले अप्रिल 8 युद्धविराम घोषणा गरेका छन्। यसैबीच इरानसँगको शक्ति संघर्षको अन्त्य र द्विपक्षीय वार्ताका लागि भोलिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमण गर्दै हुनुहुन्छ। इरानको चेतावनीपछि मध्यपूर्व युद्ध शुरू भएदेखि नै अवरूद्ध रहेको स्ट्रेट अफ होर्मुजलाई इरानले खाड़ी मुलुकलाई ब्ल्याकमेल गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने कतारका उच्च अधिकारीले बताएका छन्। सन् 2026 को पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तान बीचको द्वन्दमा कम्तीमा 372 जना अफगान नागरिक मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। रिपोर्टका अनुसार जनवरी 1 देखि मार्च 31 सम्म अफगानिस्तानमा 13 महिला, 46 बालबालिका र 313 पुरूष मारिएका थिए। सन् 2021 तालिबान सत्तामा फर्किएपछि इस्लामाबाद र काबुल बीचको सम्बन्ध बिग्रिएको छ भने गत फेब्रुअरीमा पाकिस्तानका रक्षा मन्त्रीले खुला युद्धको घोषणा गर्नुभएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने बताउनु भएको छ। संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण भए पनि सरकारले आवश्यक प्रबन्ध गर्ने विश्वास व्यक्त गर्नुभयो। राजस्व चुहाउट नियन्त्रणका लागि निर्मम भएर लाग्ने उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले स्वदेशी उत्पादनलाई समस्यामा पार्ने गरी भइरहेको अवैध तस्करी नियन्त्रणका लागि सरकार निर्मम भएर लाग्ने स्पष्ट पार्नुभयो। सरकारले नयाँ चरणको आर्थिक सुधारको श्रृंखला सञ्चालन गर्ने भएको छ। सोमबार सरकारले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले वृहत कानूनी तथा संस्थागत सुधार मार्फत आर्थिक सुधारको श्रृंखला सञ्चालन गर्ने उल्लेख गरिएको छ। त्यस मार्फत नेपालको आर्थिक वृद्धि 7% पुर्याउने उल्लेख गरिएको छ। नीति तथा कार्यक्रममा सरकारले उत्पादन लागत घटाउने, व्यवसाय गर्ने वातावरण सरल बनाउने, स्वदेशी विदेशी तथा प्रवासी लगानी आकर्षित गर्न आर्थिक उत्प्रेरणाको आधारभूत पुनर्संरचना गर्ने उल्लेख गरिएको छ। दीर्घकालसम्म स्थिर र पूर्वानुमान योग्य आर्थिक नीति कायम हुने व्यवस्था गर्दै राष्ट्रिय विकासका प्राथमिकता आयोजनाहरूको छनौट र कार्यान्वयनमा निरन्तरता सुनिश्चित गर्ने गरी सक्षम संस्थागत संयन्त्र निर्माण गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। नेपाली चिया भारत निकासीमा भारतले कडाई गरेपछि नेपाली चिया भारत निर्यातमा समस्या भएको छ। गत मे 1 तारिकदेखि भारतले नेपाली चिया आयात गर्दा प्रयोगशाला परीक्षणमा कडाई गरेपछि निकासी कार्य ठप्प भएको छ। नेपाली चिया निकासी गर्दा भारतले प्रत्येक गाड़ीमा रहेको चियाको नमूना परीक्षणका लागि कोलकाता पुर्याउनु पर्ने नयाँ व्यवस्था लागू भएपछि काँकड भित्ता हुँदै हुने नेपाली चियाको निर्यातमा अवरोध उत्पन्न भएको हो। भारतको कोलकाताबाट चियाको नमूना परीक्षण गरी प्रतिवेदन ल्याउन करिब 15 दिन लाग्ने नयाँ नियम लागू गरिएसँगै नेपालबाट चिया निकासी रोकिएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले बताउनुभयो। निजी क्षेत्रको लगानी रहेको यति एयरलाइन्स लिमिटेडले प्राथमिक सार्वजनिक शेयर आईपीओ निष्कासन गर्ने भएको छ। त्यसका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको कम्पनीले जनाएको छ। धितोपत्र निष्कासन सम्बन्धी उक्त सम्झौता पत्रमा एयरलाइन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नु भएको छ। नेपाल र श्रीलंका बीच क्रस बोर्डर क्यूआर भुक्तानी प्रणालीको शुरूआत भएको छ। अन्तर्देशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित बनाउने उद्देश्यले श्रीलंकाको लंकापे र नेपालको नेपाल क्लियरिङ हाउस लिमिटेड बीच क्रस बोर्डर क्यूआर भुक्तानी प्रणालीको शुरूआत भएको हो। उक्त व्यवस्थाले श्रीलंका भ्रमण गर्ने नेपाली यात्रुहरूले कनेक्ट आईपीएस वा अन्य मोबाइल ब्याङ्किङ एप मार्फत श्रीलंकामा रहेका 4 लाख बढी लंका क्यूआर मर्चेन्टहरूमा स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन्। श्रीलंकाको कोलम्बोमा आयोजित एक विशेष कार्यक्रममा औपचारिक रूपमा क्रस बोर्डर भुक्तानीको शुरूआत गरिएको संयुक्त रूपमा घोषणा गरिएको हो।
अब खेल समाचार अझै बमबाट।
आईसीसी विश्वकप लीग 2 अन्तर्गतको खेलमा नेपाल स्कटल्याण्डसँग 2 रनको झिनो अन्तरले पराजित भएको छ। वर्षाका कारण अवरुद्ध भएपछि डीएलएस पद्धतिका आधारमा 39 ओभरमा 221 रनको नयाँ लक्ष्य पाएको नेपालले 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। लक्ष्य पछ्याउने क्रममा नेपालको शुरूआती निकै कमजोर रह्यो। प्रारम्भिक ब्याटर विनोद भण्डारी 10 र अर्जुन कुमार 0 रनमै समेटिएपछि नेपाल दबावमा आएको थियो। कप्तान रोहित पौडेलले 32 र आसिफ शेखले 21 रन जोडेर इनिङ सम्हाल्ने प्रयास गरे पनि मध्यक्रम धर्मराएको थियो। खेलमा दिपेन सिंह ऐरीले 55 रनको अर्धशतकीय योगदान दिँदै नेपाललाई खेलमा फर्काएका थिए। तर अन्त्यतिर गुलशन झाले विस्फोटक ब्याटिङ गर्दै अभिजित 61 रन बनाए पनि टोलीलाई जित दिलाउन 2 रनले चुके। स्कटल्याण्डका लागि ब्रान क्युरीले 3 विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। स्कटल्याण्डका ओपनर जर्ज मुन्सले 75 रनको आक्रामक इनिङ खेलेका थिए। नेपालका लागि लेग स्पिनर सन्दीप लामिछाने सबैभन्दा सफल बलर रहे। उनले 10 ओभरमा मात्र 41 रन खर्चेर महत्वपूर्ण 4 विकेट लिए। त्यस्तै करण केसी र नन्दन यादवले समान 2-2 विकेट हात पारे। यस त्रिकोणात्मक श्रृंखलामा नेपाल र स्कटल्याण्ड सहित अमेरिका पनि रहेको छ। 8 टोली सहभागी लिग टूमा स्कटल्याण्ड जितपछि 36 अंकमा छ। पराजित नेपाल 18 अंकसहित पुछारबाट दोस्रो स्थानमा यथावत छ।
अब मौसम। आज राति कोशी मधेश बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 26.3 डिग्री सेल्सियस, न्यूनतम 18.4 डिग्री सेल्सियस वर्षा 4.5 मिलिमिटर, काठमाण्डौको अधिकतम 24.3 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस वर्षा 13.7 मिलिमिटर, पोखराको अधिकतम 27.2 डिग्री सेल्सियस, न्यूनतम 18.2 डिग्री सेल्सियस वर्षा 70.9 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 19.1 डिग्री सेल्सियस वर्षा 37.8 मिलिमिटर र दिपालको अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस वर्षा 0.4 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। पीड़ित र कमजोर नागरिकलाई सुरक्षा दिन प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। अर्घाखाँचीको पाणिनी गाउँपालिकामा बस दुर्घटना, 4 जनाको मृत्यु, 27 घाइते। सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। इरानमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई थप अघि बढ़ाइने इरानको चेतावनी र आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।